الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال الله تعالى في القرآن الكريم والفرقان الحميد قل يا أيها الناس إني رسول الله إليكم جميعا الذي له ملك السماوات والأرض اللهم سبحانك لا علم لنا الا ما علمتنا انك انت العليم الحكيم مولايا صل وسلم دائما ابدا على حبيبك من زانت به الاسر معزز سامعین کرام السلام علیکم ورحمۃ اللہ وبرکاتہ آج جمعۃ المبارک کی ان مبارک گھڑیوں میں اسی آیت کریمہ پر ہمارا یہ تیسرا بیان ہے متصل پہلا حصہ قرآن میں اس پر گزارشات پیش کرنے کا موقع ملا پھر ہمارا یہی دارالعرفان میں جو پچھلا جمعۃ المبارک گزرا ہے اس پر اسی آیہ کریمہ کی تفسیر عرض کر رہا تھا تو جو حصہ بچا اس پر آج اس جمعہ میں کوشش کرتے ہیں کہ وہ مکمل ہو معزز سامعین کرام اللہ رب العالمین نے یہاں جب بنی نوع انسان کو مخاطب فرمایا اور نبی کریم صلی اللہ علیہ وسلم کو ارشاد فرمایا کہ اے میرے حبیب آپ بتا دیں آپ اعلان فرما دیں یہ خبر یہ حق سب تک پہنچا دیں کہ میں اللہ کی طرف سے آپ تمام بنی نوع انسان کے لیے اللہ کا رسول ہوں انسان اپنی عقل اپنی استعداد زندگی کا کوئی پہلو وجودی حصے کا کوئی بھی وہ حصہ جس پر وہ نازاں ہو ایسا نہیں ہے کہ وہ اللہ جل شانہ کی شناسائی کا کی جو حقیقت ہے اسے پا سکے اتنا ہے کہ یہ جو خصوصی تفکر کی کیفیت اللہ نے اس بشر کو عطا فرمائی ہے یہ خصوصیت رکھتی ہے کہ یہ پہچان سکتا ہے کہ کوئی ذات ہے جو نظام ہستی چلا رہی اس سے آگے اس کی دسترس نہیں ہے اس لیے کہ اللہ کریم کی ذات لامعدود ہے اور اللہ کریم نے جو مخلوق بھی پیدا فرمائی وہ خالق کے مقابل تو نہیں تو لامعدود حیثیت رکھتی ہے مخلوقات اپنے مابین تقابلی جائزہ تو لے سکتی ہے اپنے مابین تو بحث ہو سکتی ہے لیکن مخلوق کی پہنچ خالق تک ممکن ہی نہیں ہے یہ ممکنات میں سے ہی نہیں انبیاء اور رسول کا مبعوث ہونا یہ خاص کرم اور احسان ہے اللہ کا اپنی مخلوق پر کہ جو مقاصد تخلیق کی نہ صرف آشنائی کا سبب ہیں بلکہ حصول رضائے الہی کا ایک ایک پہلو نہ صرف آشنا فرماتے ہیں ایسی تعلیم فرماتے ہیں کہ اس کا نمونہ خود پیش فرماتے ہیں اور جب بندہ اس حق سے باہر ہو کر سوچتا ہے اپنی عقل و دانش کو بروئے کار لاتا ہے تو پھر دنیا میں بے شمار مثالیں موجود ہیں بڑی پرانی پرانی تاریخ جو انسانی ہے علاقوں کے حوالے سے قوموں کے حوالے سے ہمیں یہ بتلاتی ہے کہ جب وہ حق سے دین اسلام سے توحید کے اس اعلان سے باہر گئے ہیں تو یہاں کا انکار اس انکار نے انہیں جگہ جگہ اپنی پیشانی ٹیکنے پر مجبور کیا چونکہ بنیادی طور پر تخلیقی حصہ ہے انسان کے اندر اس نے عبادت کرنی جب وہ حق سے ہٹتا ہے تو کہیں نہ کہیں اس نے سرنگو ہونا ہے چاہے اس کی صورت نماز میں رکوع سجود کی نہ ہو لیکن کوئی پہلو ایسا ہوگا جسے رکوع سجود کہا جائے گا غیر اللہ کے سامنے یہ پیشانی ٹیک رہا ہے یہ بھی کہیں ماتھا ٹیک رہا ہے تو اس کی وہ مثال جو آج ہمیں میڈیا بھی دکھاتا ہے کہ بے شمار جگہوں کی بات ہوتی ہے علاقوں قوموں کی بات ہوتی ہے وہاں ان کے سارے زندگی کے معاملات میں عقائد اور مذہبی جو رسومات ہیں وہ بھی دکھائی جاتی تو قدیم تاریخ جو معلوم تاریخ ہے اس میں اگر اچھا کپڑا سینے کی समझ नहीं है, अगर उसमें तरह तरह के खाने जैसे आज बनाए जा रहे हैं इस तरह का हिस्सा नहीं मिलता, पुरतयश जिंदगी नहीं मिलती, हैसियतें नहीं मिलती, इजादात अगर इस दर्जे की नहीं मिलती, तो एक चीज हर जगह जरूर मिलती है कि कोई ना कोई पहलू उन्होंने इबादत का जरूर इख्तियार किया। किसी ने पत्थरों को पूजा, किसी ने चांद सूरज सितारों में से किसी शय को पूजा, किसी ने ताकतवर इंसान को पूजा, किसी ने बड़े दरख्तों को पूजा, किसी ने जानवरों को पूजा, किसी ने जमीन के पहाड़ों और समुद्रों को पूजा, ये तारीख मिलती है। और दुख जब होता है कि जब बहसियत मुसलमान उम्मत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के इस हक के होते हुए हम इतने नाअहल हों और इतनी हमारे अंदर जो है वो नाआशनाई हो कि हम ये कह रहे हों कि कदीम इंसान अल्लाह की तलाश में था। जब मैं कल या परसों एक प्रोग्राम देख रहा था तो उस प्रोग्राम में मजाहिब पर और मसाजिद की तारीख पर बात हो रही थी और जो उस प्रोग्राम को कंडक्ट कर रहे थे उन्होंने इंसानी तारीख को इस हवाले से तारुफ पेश कर रहे थे कि जी इंसान की शुरुआत ही इससे है कि वो अल्लाह को तलाश कर रहा था और फिर साथ दिखा क्या रहा था कि वो बुतखाने बुतकदे दिखा रहा था, तराश हुए पत्थर दिखा रहा था कि ये देखें ये इसकी निशानी है कि ये अल्लाह की इनको तलाश थी। और मियां तू मुसलमान है, तुझे कुरान करीम ने, तुझे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत आदम अलैहिस्सलाम का नहीं बताया, तू किस इंसान की किस तलाश की बात कर रहा है जहां इब्तिदा ही अल्लाह के नबी से है, जहां इब्तिदा ही हजरत आदम अलैहिस्सलाम की जात से है जिन्हें अल्लाह ने सारे वो हिस्से और हकायक वो बताए जो फरिश्ते नहीं बता सके और उन्होंने माना के बारे ला जो कुछ इल्म आपने इन्हें अता फरमाया हमारे पास वो नहीं है। तो वहां से जो इब्तिदा है तू कहां की बात कर रहा है कि इंसान तलाश कर रहा था, ये जो तलाश की बात कर रहे हो तलाश गुमशुदा करता है, तो हमारी इब्तिदा गुमशुदा नहीं है, हकायक पर है और अल्लाह रब्बुल आलमीन ने तालीम फरमाई हजरत आदम अलैहिस्सलाम। तो हमारी तो तारीख गुमशुदा तारीख नहीं है। हाँ, जब हक से बाहर चले जाओगे, जब इस हकीकत को छोड़ दोगे तो फिर जहां भटकते फिरो भटकते रहो। तो बड़ा दुख हुआ कि हमारा चैनल है, हमारा मुसलमान भाई है और जब तहकीकी बात कर रहा है तो ये बात कह रहा है और बड़ा इल्मी अंदाज में वो कह रहे थे कि जैसे एक खबर सबको पहुंचा रहे हैं, एक हालात से आगाही दे रहे हैं कि देखें ये बुतकदे देखें, ये निशानात देखें जो पुरानी कौमों के बादात के थे, देखें ये साबित करता है कि इन्हें भी अल्लाह की तलाश थी। तो मैं सोच रहा था कि जितनी मेहनत दुनिया के अमूर को जानने में किया, काश इससे आधी मेहनत दीन को समझने के लिए कर लेते तो आपको मालूम होता कि ये वो हिस्से हैं जिन्होंने हकीकत से इनकार किया है, ये वो तलाश है जो हक को छोड़कर महरूमी आई और फिर वो कैफियत जो इबादत के लिए अल्लाह ने पैदा फरमाई थी उसकी तस्कीन के लिए ये जगह जगह और हर हिस्सों पर अपनी पेशानियां टेकते फिर। तो अल्लाह करीम ने एहसान फरमाया कि अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम को मबूस फरमाया। कुरान करीम बारा या अय्युल्लज़ीना आमनू इरशाद फरमाते, मोमिनीन को मुखातब फरमाते, फिर इस मुखातब फरमाने के साथ अमल सालेह का बयान फरमाते हैं, आमिलुस सालिहात, कि अमल सालेह बात। लेकिन यहां चूंकि अल्लाह रब्बुल आलमीन है, तमाम मखलूक के खालिक मालिक राज़िक हैं, उसकी सारी मखलूक है, ये मखलूक हक से हटकर उसकी पहचान से दूर हो जाए, अंधी हो जाए, बहरी हो जाए, गूंगी हो जाए, ये इसका हिस्सा है, वो तो रब्बुल आलमीन। इस इम्तिहान गाह में जब तक जिसको पैदा फरमाया है उसको उसने जो फरावानी उसके साथ मुंसलिक फरमाई उसे अता फरमा रहा है, उसकी सिफत रहमानियत है। वो फरमाता है ए मेरे अभी सबको फरमा दें कि आप अल्लाह के रसूल मखसूस नहीं, तमाम के लिए हैं और इस तमाम में مات اس ایک وقت کی بات نہیں ہو رہی، مات اس وقت کے بسنے والے انسانوں کی بات نہیں ہو، بلا تفریق رنگ و نسل، اقوام اور خطوں کے، صرف اس وقت نہیں، روز محشر تک آنے والوں کے لیے بات ہو رہی. اگر کسی کو حق کی تلاش ہے تو اسے یہاں سے ملے. اور اس حق کو چھوڑ کر کوئی اپنی اختراع یا اپنی ذانت کو دیکھے گا پھر وہ یہی کہے گا، دیکھیں پتھروں کو کہ لوگ اللہ کو تلاش کر رہے ہیں، پھر مسلمان ہوتے ہوئے بھی تحقیق یہ سمجھائے گی. تو پھر اللہ کریم کا یہ ارشاد سمجھ آتا ہے کہ کتنے کریم ہیں اللہ رب العالمین، جو اس کے مقابل اپنی خدائیوں کے دعووں میں، جو اس کے ساتھ شراکت داروں میں، جو اس کے انکار میں زور لگا رہے ہیں، اس کی شان ہے. وہ انہیں بھی ارشاد فرما رہے ہیں، حبیب انہیں بھی بتا دے، تمام انسانوں کو بتا دے، تمام کو کہہ لوگو یقیناً میں تم سب کی طرف اللہ کا پیغمبر ہوں. اب جا بات پیغمبر کی آتی ہے، پیغام پہنچانے والے کی آتی ہے، حقائق جو ہیں ان سے اطلاع دینے کی بات آتی ہے، تو پھر بات واپس وہاں جاتی ہے جہاں کی بات کی جا رہی ہو، جہاں سے قاصد کی بات آ رہی ہو. تو حیثیت پیغمبر کی اس حیثیت کے ساتھ جڑے گی جہاں سے بھیجا جا رہا ہے، اور جب بات واپس اس طرف جائے گی تو اللہ کی ذات ہے جو قادر مطلق ہے، جو رب العالمین ہے، جو واحد ذات خالق ہے. باقی جو کچھ ہماری پہنچ میں ہے، سمجھ میں ہے یا باہر، سب کچھ مخلوق ہے. تو جو شان خالق کی ہے پھر اسی نسبت سے شان ہوگی نبی کریم صلی اللہ علیہ وسلم کی. پھر نبی کریم صلی اللہ علیہ وسلم امام الانبیاء ہے، خاتم النبیین ہے. وہ عمارت جو نبوت کی ہے اس کی آخری سلیں تکمیل نبوت ہے آپ کی ذات. تو فرمایا اس حق کے پہنچانے کی اللہ کریم نے اتنا بڑا سبب فرما دیا، امام الانبیاء کو مبعوث فرما دیا. اور جو حق وہ بیان فرما رہے ہیں اسے وقت زمانوں کی قید نہیں ہے، یہ ہمیشہ کا ہے. اور اس امتحان گاہ میں جس کا آخری وقت قیام قیامت ہوگی، تب تک اگر کسی کو حق تک رسائی درکار ہے تو یہ یہاں سے اس نے لینا ہے. یہ موضوع وہ ہے جو ہم پچھلے جمعہ پر عرض کرتے ہوئے آ رہے تھے. پھر دوسرا نقطہ جو اسی آیہ کریمہ میں جو میں نے خطبہ میں تلاوت کی ہے وہ یہ ہے، لہو ملک السماوات والارض، جس کی حقیقی حکومت اور بادشاہی ہے، اس ارض و سما کا حقیقی مالک ہے. آپ غور فرمائیں، جب بندہ نفس کی مضبوطی اور نفس کی خواہشات پر چلتا ہے تو کچھ نہ ہوتے ہوئے، کسی حیثیت کے نہ ہوتے ہوئے، وہ اپنی ملکیت، اپنی انانیت جو ہے اس کی بدگمانیوں میں گرتا چلا جاتا. اب اسی ضمن میں یہ ہوتا ہے کہ اپنی حیثیت میں اپنے گرد و پیش وہ دیکھتا ہے، یہ میرا ہے، یہ میری ملکیت ہے. اس کی مثال ہمیں معمولات دنیا کے امور سے اپنی زندگی میں اس طرح بھی ملتی ہے. آپ غور فرمائیں، ہم کتنے دنیا کے امور کے لیے فرض نماز جو ہے اسے چھوڑ دیتے ہیں. احکامات شرعی اس لیے چھوڑ دیے جاتے ہیں کہ جو امور دنیا کے ہیں یہ بہت ضروری ہیں، میں نہیں کروں گا تو کون کرے گا. جو میری ضروریات ہیں ان کی تکمیل میں میری کوشش نہیں ہوگی تو کہاں سے آئے گا. بے شک دنیا جو ہے یہ اسباب کی ہے، انسان بے شک اس کے ساتھ ضروریات منسلک ہیں. دنیا میں سبب اختیار کرنا یہ قانون فطرت ہے، اللہ نے مقرر فرمایا. یہاں تک تو سمجھ آتی ہے، یہ کیوں نہیں سمجھ آتی کہ رازق وہ ذات. سبب کا اختیار کرنا میاں تیرے حصے میں ہے، اسباب کا تو مالک نہیں ہے. تیرے ذمے کوشش کرنا ہے، تیرے اختیار میں نتائج نہیں ہے. اور جب بندہ حق سے دور ہوتا ہے اور ہم اپنی زندگی کی معاملات سے، اپنے روزمرہ کی حیات سے اس مثال کو دیکھتے ہیں، کتنی دفعہ ایک ایک دن میں ہوتا ہے کہ ہم معاملات دنیا کے لیے دین چھوڑ دیتے اور سوچتے کیا ہے کہ میرے کرنے سے یہ ہوگا، میرے کرنے سے کچھ نہیں ہوگا، میرے ذمے جائز وسائل کا اختیار کرنا، جائز اسباب کا اختیار کرنا ہے، نتائج میری قدرت میں نہیں ہے، یہ دست ہے، دست قدرت جو ہے یہ اللہ رب العالمین، یہ قادر مطلق کا اختیار ہے کہ نتائج اس پر کیا مرتب ہوتے. اب جب ہم نتائج کو دیکھ کر عمل کر رہے ہوتے ہیں تو یہ نہیں سوچتے کہ وہ کر رہے ہیں جو ہمارے اختیار میں نہیں ہے، اور جس کا اس نے اختیار دیا ہے کہ سب کچھ تجھے دے دیا ہے، تو شکر گزاری کی ہے زندگی جو ہے اسے اختیار کر، ہم اسے چھوڑ دیتے ہیں تو نقصان اپنا ہوتا ہے. وہ فرما رہا ہے کہ جس ذات کی بات ہو رہی ہے، جس ذات کے پیغمبر ہیں، وہ ہے جو زمین و آسمان کا حقیقی مالک ہے، جس میں تو اپنی نفسانی خواہشات میں، اپنی عارضی زندگی میں، اپنے دعووں میں بھی تو عارضی ہے، اور جس ملکیت کی بات کر رہا ہے وہ کہاں حقیقی ہو سکتی ہے جب تو عارضی، تیرا رہنا عارضی، تیرے دعوے عارضی، جس چیز کی تو بات کر رہا ہے وہ فانی جان کے فانی حصوں میں سے ایک فانی حیثیت رکھتی ہے، وقت مقرر کے لیے ہے. یہ کیسے ممکن ہے کہ تو اس سارے میں اپنی ملکیت کا دعویٰ کر رہا ہے؟ ڈھونڈ تو صحیح، کھنگال تو صحیح، اس سارے حصے کو نچوڑ تو صحیح، تجھے حقائق سمجھ آ جائیں گے. تو کس جگہ کی بات ہو رہی ہے؟ جو ارض و سما کا حقیقی مالک ہے. اور جب ارض و سما کے حقیقی مالک کی بات ہو رہی ہے تو کون ہستی ہے جو ہمیں یہ حق پہنچا رہی ہے؟ محمد الرسول اللہ صلی اللہ علیہ وسلم، اس اللہ کے پیغمبر ہیں جو مالک کل کائنات ہیں، جس کی مخلوق تمام مخلوقات میں سے ایک اکائی مخلوق کی نسبت ہم بھی ہیں. اس کا کرم اور اس کا احسان کہ اس نے ہم پر اتنا کرم اور احسان فرمایا کہ اپنے انبیاء مبعوث فرمایا، انبیاء اور رسول مبعوث فرمایا، ہمیں نوازا بعثت محمد رسول اللہ صلی اللہ علیہ وسلم سے. یہ وہ حصے ہیں ہمارے تخلیقی عناصر جو دار دنیا کے ہیں، ان کے ساتھ وہ حصہ جوڑا جو روح کا ہے، کل الروح من امر ربی، اس امر ربی کا اس خاک کو ایسا جوڑا، ایسا کرم اور احسان فرمایا، اپنے انبیاء اور رسول مقرب ہستیاں مبعوث فرمائیں، کلام ذاتی سے نوازا، احسانات دیکھتے آؤ، وہ شمار نہیں ہو سکتے، اس کا شکر ادا نہیں ہو. چہ جائے کہ بندہ اپنی نفسانی خواہشات میں گم ہو جائے، اپنی حیثیتوں کو دیکھنا شروع کر دے. وہ فرماتا ہے حقیقی مالک ہے، ہاں جس ملکیت میں بھول رہے ہو اسے پختہ رکھنا، رہے گی نہیں، اس لیے کہ واحد مالک اللہ کی ذات ہے. تو زمین و آسمان میں جو ہے اس کا ہے، تو آسمان میں کتنی قدرت رکھتا ہے، تو ساری زمین میں کتنی قدرت رکھتا ہے، تیری حیات کا جتنی حرکت ہے، جتنا دائرہ ہے، اس میں حیثیتیں دیکھ رہا ہے، دوسری طرف دیکھ تو صحیح، تجھ پر احسان کہاں سے ہو رہا ہے؟ پھر فرمایا لا الہ الا ہو، اس کے سوا کوئی، پہلے رد کرو، ہر چیز صاف کر دو، کوئی ہے نہیں سوائے اللہ کی. یہی وہ اصول ہے جو کلمہ طیبہ کا ہے، یحیی و یمیت، وہی زندگی بخشتا ہے، وہی موت دیتا ہے. یہ موت و حیات کا جو تسلسل ہے، ہمیں شاید تب یاد آتا ہے جب بہت قریبی، جہاں سے دھچکا لگتا ہے کہ کوئی بہت قریبی دار دنیا سے چلا گیا. یہ اپنا شب و روز کسی ایسے محل پر لے آتا ہے کہ خطرہ لاحق ہوتا ہے کہ کہیں میری زندگی کا انقطاع نہ تو نہیں ہونے جا رہا، تو خوف آتا ہے. تو اسی کو ہم سمجھتے ہیں کہ یہ میں پھر رہا ہوں، یہ زندگی ہے، اور جو موت واقع ہوگی یہ موت، بے شک یہ زندگی ہے، بے شک وہ موت، لیکن اس دنیا میں اپنی حیات، اپنے گرد و پیش، اس شب و روز، اس ماہ و سال، ایک ایک شے کو دیکھو، موت و حیات ہما وقت تسلسل سے جاری ہے. اور وہ ذات ہے جو زندگی بخشتی ہے، اور وہ ذات ہے جو موت دیتی ہے. اور عجیب بات یہ ہے، हम मौत में फना को ही सिर्फ समझ रहे हैं। मौत जिंदगी के जो मामलात हैं ये हयात तो मौत इस दुनिया के तसलसल में भी अल्लाह ने सबब के तौर पर पैदा फरमा दिया। हम जमींदार लोग, हमने फसल बीजी है, आज सब्जी की सूरत में वो हम उसे देखते हैं। मैं खुद अगले दिन गया हूं अपनी जमीनों पर देखने के लिए कि जिसके लिए हमने मेहनत की, खर्चा किया, सारा वो उस बिजाई तक पहुंचे, खादें डाली, उसमें पार डाली, बेशुमार मेहनत की, हल चलाए, खर्चे किए, तो क्या सूरत है। तो वो लहलहाता सब्जा जो है वो बड़ा खूबसूरत लग रहा था। क्या इस लहलहाते सब्जे से पहले सिर्फ खाक न थी? खाक थी जो तैयारी के मराहल में थी। बीज डाला, उस सब्जे को हयात नसीब हुई। क्या ये सब्जा ही रहेगा? तमाना होगा, एक पौधा बनेगा, पूरा खोशे तक पहुंचेगा, जिस मकसद को बीजा अल्लाह ने, जो नताइज नसीब फरमाने उस नताइज को पहुंचेगा, फिर काट दिया जाएगा। तो वो जो काट दिया जाना है, क्या उसकी हयात है? नहीं, सब्जे से इब्तदा है, हयात है, फिर खुश्क हो गया, काट दिया गया। वो काट दिया गया क्या है? मौत है कि नहीं? फिर उसी मौत में जिसमें उस सब्जे की मौत वाकई, वहां के खोशे को पीसा गया और खुराक की सूरत में लाकर किस हयात के तसलसल का सबब बना? जो लुकमा मैं और आप ले रहे हैं। तो ये मौत व हयात का तसलसल सिर्फ हमारे गिरदा गिर्द नहीं है, हमारे अपने वजूद में इसका तसलसल है। जितना सेल्स का मुरक्कब ये वजूद है, वो तमाम जो बॉडी सेल्स हैं उनकी उम्र जो बताई जाती है, साइंटिफिकली भी जो बात कही जा रही है वो ये कही जाती है कि 6 महीने से जायद इंसानी वजूद का जो सेल है उसकी उम्र नहीं होती। इसका मतलब है कि हर सेल 6 महीने, तो पूरा वजूद 6 महीने में बदल रहा है, तो क्या ये मौत और हयात नहीं है? तो और क्या है? कोई खत्म हो रहा है, कोई पैदा हो रहा है। इसी तसलसल को आप गिर्दो पेश देखें, जंगली हयात में देखें, दरख्तों में देखें, दिन के चढ़ने और दिन के ढलने में देखें, रात के आने और रात के जाने में देखें, ये मौत और हयात का एक तसलसल है। और उसकी शान है कि मौत और हयात के तसलसल में एक निजाम हयात चला जा रहा है, उसकी शान है। यही तो फरमाया जाता है, क्या देखो तो सही, गौर तो करो। यही तो कुरान करीम फरमाता है, क्या गौर तो करो, एक एक अमल, एक एक हिस्सा तुम्हें शहादत देगा कि कोई जात है जो इस निजाम हस्ती की मालिक है, इसे चला रही है। तो जिंदगी और मौत वो बख्शता है। फआमिनु बिल्लाह व रसूलिही, फआमिनु बिल्लाह, सो अल्लाह पर ईमान लाओ, व रसूलिही नबीयल उमी, और उसके पैगंबर नबी उमी हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर। तो जो ईमान लाना है, आप गौर करें, गौर फरमाएं, हम उस्ताद के दर्जे में पहुंचती हैं तो लोगों को अपने तई रोक लेते हैं कि जो मैं हूं ऐसा कोई और है नहीं, जैसा मैं पढ़ा रहा हूं, जैसा मैं सिखला रहा हूं, जैसी मैं तरबियत कर रहा हूं, या जैसी जात मेरी है ऐसी कोई है नहीं। हम अपनी उस्ताद और शागिर्दी के रिश्ते में भूल जाते हैं और अपनी जात में खो जाते हैं, और लोगों को चाहते हैं कि वो हमारी पूजा करें और हमारी इबादत करें। कह नहीं रहे होते, अल्फाज नहीं रहे होते, लेकिन अमाल को देखिएगा। कोई ये नहीं चाहता कि मेरी बात का रद्द हो, ये नहीं देखता कि मेरी बात हक है या ना हक है। और अल्लाह करीम फरमा रहे हैं, वो जात जो रब्बुल आलमीन है उस जात के हवाले से बयान फरमा रही है जो इमामुल अंबिया रहमतुल आलमीन है, मुजस्सम रहमत है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जात, फरमा रहे हैं सो अल्लाह पर ईमान लाओ, उसके पैगंबर नबी उमी हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर, जो खुद अल्लाह पर ईमान रखते हैं। तो यही सूरत हमें सीरत पाक में मिलती है कि जिसे दरए अकदस से मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर रसाई नसीब हुई, आपने अल्लाह के हजूर जैसे खुद सरबसजूद हैं उसे भी सिखलाया, आओ अल्लाह के हजूर सरबसजूद हो, तुमने ऐसे सुभाना रब्बी अल अजीम अर्ज करना है, तुमने अपने अल्लाह से ऐसे कलाम करना है कि सुभाना रब्बी अल आला उसके हजूर अर्ज करना है। कहाँ की मिसाल है, और उस राह के तरबियत करने वाले उस्ताद, इस हक को बयान करने वाले उस्ताद फिर अगर अपनी जात में खो जाएंगे तो क्या ये सवाल रोजे माशर सामने आएगा कि नहीं आएगा? इब्तदा देखें, सलीका देखें, तरीका देखें, वहां से क्या सिखाया जा रहा। फिर बात आती है नबी उम्मी, यहां पर जब बात आती है तो मैंने अक्सर तराजम में जो देखा है अनपढ़ लफ्ज लिखा होता है, तो हजरत जी रहमतुल्लाह ताला अलैह ने नबी उम्मी ही तहरीर फरमाया। वो फरमाते थे इसका इतलाक जब दारे दुनिया के उलूम पर करोगे तो कहोगे तुम अनपढ़, लेकिन इसका इतलाक शरीयत इस्लामी में जब करोगे तो इससे मुराद लफ्ज अनपढ़ नहीं आएगी, इससे मुराद गैरुल्लाह में कोई जात ऐसी है नहीं जिसने नबी करीम सल्लम को कोई इल्म का हिस्सा दिया हो। यहां ये इस लफ्ज का तर्जमा अपनी हकीकत खो देगा अगर आप इसको अनपढ़ कहोगे, इस तर्जमे को उम्मी को। आप सल्लल्लाहु अलैहि वसल्लम को जो बहर उलूम के अता हुए हैं वो वाहिद जात अल्लाह की है, बीच में और कोई मखलूक ऐसी नहीं आती। तो जब लफ्ज पढ़ा लिखा कहा जाता है तो उसमें दुनिया के उलूम को पढ़ने लिखने और इस पढ़ाने लिखाने के तसलसल का दाखिल होता है। तो जब इस दखल को छोड़ा जाता है तो हम अपने गिर्दो पेश देखते हैं कि कहते हैं कि जी ये अनपढ़ है, नहीं पढ़ सकता, नहीं लिख सकता, आपकी तो वो जात है जिस जात ने दुनिया के अनपढ़ों को पढ़ने का हुक्म फरमाया तो वो पढ़ते चले गए, दुनिया के न जानने वालों को जानने का हुक्म दिया तो उन्होंने ऐसा जाना कि दुनिया में मिसालें कायम कर दी। आपने चरवाहे को हुक्म दिया सिपा सालारी का, उसके रू बरू दुनिया की मानवी फौज और जर्नैल टिक न सके, उनकी वो समझें, वो तहकीकें, वो तरबियतें खाक हो गई। क्यों? पीछे हुक्म था हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का। वो हुक्म कैसा हुक्म है? जिसे ताईद बारी हासिल है, और जिस हिस्से को ताईद बारी हासिल हो उसका मुकाबिल हो क्या सकता, सिवाय शैतान के धोखे, सिवाय अपने नफ्स की ख्वाहिशात और इस सारे उस अंधेरे के जिसमें टामक टोइयां हाथ मार सकता है, हासिल कुछ नहीं कर सकता। एक धोखा है, इस हक के बाहर कोई शय ऐसी नहीं है जो नाफे हो। तो अल्लाह पर ईमान लाओ और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जात अक्दस पर जैसे अल्लाह ने फरमाया ऐसा मानना होगा, ऐसा नहीं जैसे मुझे पसंद है, ऐसा नहीं जैसे आपको पसंद है, ऐसे मानना है जैसे अल्लाह ने मानने का हुक्म दिया है। उस मानने के साथ हिस्से वो इख्तियार करने हैं जिनके इख्तियार करने की तरबियत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने दी, और उस तरबियत के लिए आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत खैरुल नाम है। आपने शबो रोज यहां बसर फरमाए। आज सहाबा कराम रिजवानुल्लाह अलैहिम अजमईन की जब हयात की बात होती है तो बड़ा आराम से कह दिया वो तो सहाबा हैं जी, मुश्किल थी तो क्या थी, गर्मी थी या सर्दी थी, भूख थी या अफलास थी, वजूद जख्मों से चूर था या खून बह रहा था या न बह रहा, कह रहे तो सहाबा है, बड़ी ज्यादती है, गुस्ताखी है। उनकी शान अपनी सहाबा अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम के जैसे अल्लाह ने अपने हबीब को मुकर्रफ फरमा, इसी तरह चुने हैं अपने हबीब के खुदाम को, बेशक यहां तक तो हक है। लेकिन जब इस पहलू को इस हिस्से पर इतलाक किया जा सकता है कि वो अमल नहीं हो सकता, वो तो सहाबत है जिन्होंने अमल किया, ये वो चोरी है जिसे अपने किरदार को अलग करने की बात की जा रही है, यहां आकर फिर ज्यादती और गुस्ताखी हो जाती है। दीन इस्लाम दीन फितरत है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इख्तियार फरमाया, सहाबा को इख्तियार करने का हुक्म दिया, अपने रू बरू तरबियत फरमाई, अजमा है जो हम तक पहुंचाने का सबब है। तो बेशक वो मुश्किलात जो इंसानी हयात को पेश आती हैं सहाबा कराम रिजवानुल्लाह अलैहिम अजमईन को पेश हैं, खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जात अकदस ने अपने पेट मुबारक पर पत्थर बांधे, आपके सहाबा ने बांधे, आपके सहाबा के वजूद जो हैं वो जख्मों से चूर हुए, خون بہا، اسی زمین و آسمان کی شہادت ہے کہ انہی ریت اور انہی میدانوں میں صحابہ کرام رضوان اللہ علیہ مجمعین کے وجودوں کے مسئلے ہوئے، جب وہاں چوٹ لگ دی ہے تو ایسے ہی در تھا، یہ دنیا سبب کیا، یہاں ایسے ہی سبب تھے، تو اس سارے میں جو قوت ایمانی تھی وہ اتنی مضبوط نصیب ہوئی، یہ درجہ صحابیت ہے کہ وجود کٹتا ہے تو کٹ جائے، زندگی کا ربط ٹوٹتا ہے تو ٹوٹ جائے، اتباع نہ چھوٹے جو محمد الرسول اللہ صلی اللہ علیہ وسلم کا ہے، یہ شان ہے صحابہ، اس شان میں اپنی ذات کو نکالنے اور عملی زندگی سے رعایت حاصل کرنے کے لیے یہ کہہ دینا وہاں تو عمل ممکن تھا، وہ تو صحابہ تھے، جس درد جس کرب جس تکلیف سے وہ ہستیاں گزری ہیں اس کا انکار کرتے ہو، زیادتی ہے گستاخی، صرف اپنی ذات کو رعایت دینے کے لیے نہیں، اللہ کریم یہ حقائق سمجھنے کی توفیق عطا فرمائے، ان نزاکتوں کو سمجھنے کی توفیق عطا فرمائے، یہ وقت ماز گزر نہیں رہا یا گزر نہیں جائے گا، ایک ایک حصہ جو ہے اس پر سوال ہو سکتا ہے، ایک ایک بات اللہ کریم جانتے ہیں، ایک ایک حرکت لکھی جا رہی ہے، روز معاشر وہ تحریریں ہاتھوں میں ہوں گی، اللہ مہربانی فرمائے کہ وہ تحریر سیدھے ہاتھ میں ہو، اس روز جیسے تحریر الٹے ہاتھ میں تھما دی جائے گی اسے کوئی جگہ نہیں ملے گی بچنے کی، الذي يؤمن بالله وكلماته واتبعوه لعلكم تهتدون، اور اس کے احکام پر ایمان رکھتے ہیں اور ان کی پیروی کرو تاکہ تم راہ راست پر ہو، وہ جو بات میں عرض کر رہا تھا کہ نبی کریم صلی اللہ علیہ وسلم کا اللہ کریم کی ذات کا ماننا زندگی کے ایک ایک پہلو، ایک ایک پل، ایک ایک کلام، ایک ایک وجودی حرکت سے ثابت ہے، اسی لیے ام المومنین رضی اللہ تعالی عنہ کا ارشاد ہے کہ کانا خلقہ القرآن، اخلاق کریمانہ دیکھنے ہیں تو قرآن کریم دیکھ لو، قرآن کریم کا پرتو ہے نبی کریم صلی اللہ علیہ وسلم کی حیات مبارکہ، کوئی ایک پہلو کو ایک حصہ ایسا نہیں ہے جس میں کوئی کمی ہو، کوئی ایک حصہ پہلو ایسا نہیں جس میں زائد، جب نبی کریم صلی اللہ علیہ وسلم کی حیات میں یہ سارے حصے ہمارے لیے موجود ہیں تو فرمایا ایسا نہ مانو کہ آپ کا اتباع نہ ہو، ایسا مانو اور ماننے کے درجوں میں وہ ماننا آئے گا جس کی صورت شہادت میں اتباع ہوگی، وہ حصے اختیار کرو جو اللہ کے حبیب نے اختیار کیے ہیں، جن احکام کو مانا، جن امور پر جس طرح عمل فرمایا، جس طرح حکم دیا، جیسے آپ نے ارشاد فرمایا ایسے مانو گے تو تمہارا مانا گنا جائے گا، پھر بات آئے گی کہ بعثت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کا احسان تو نے مانا، تو نے شکر گزاری کی، تو نے شکر ادا کیا، شکرانے کی کیفیت اتباع میں ہے، زبان و بیان ماز بیان کرتی بھی رہیں عند اللہ اس کی کوئی حیثیت نہیں ہے، اس کی حیثیت تب ہوگی جب اسے ایسا مانو گے جیسے نبی کریم صلی اللہ علیہ وسلم نے اختیار فرمایا، اس طرح اختیار فرمایا، فرمایا اختیار کرو لعلکم تہتدون تاکہ تم راہ راست پر آ جاؤ، واحد حق ہے، واحد صراط مستقیم ہے، واحد وہ رستہ ہے جو با مراد کرے گا، با منزل کرے گا مسافر کو، تو سفر میں تو ہم سب ہیں، پہلے بھی تھے ہم بھی ہیں، اور جب تک وہ پیچھے نظام دار دنیا کا ہے جو بھی آئے گا وہ بھی مسافر ہے، تو مسافر با منزل وہ ہوگا جو راہ بھی تو دیکھے گا، کو رستے میں پڑ رہے گا، کورا غلط اختیار کر لے گا تو وہ منزل کو تو نہیں پہنچ سکے گا، کہیں بھٹک جائے گا، جتنا بھٹکے گا اتنا خود ذلیل و خوار ہوگا، کسی کا کیا جائے گا، تو جو بھوک و افلاس دیکھے گا، جو شدت گرمیوں کی دیکھے گا، جو سردیوں کی جاڑے کے موسم کی دیکھے گا، وہ خود بھگتے گا، ایک ہم عمل صالح نہیں اختیار کرتے، دوسرے اس غلطی کا اعلان کرتے ہیں میں نے یہ بھی کیا میں نے یہ بھی کیا، یہ کون سی صورت ہے، سمجھ آتی ہے کہ ہم بھول رہے ہیں کہ روز معاشر اللہ کے حضور پیش ہونا، ہم نے مانا ہے، हमने उस मानने को मानने की हकीकत से नहीं माना। हमारा वो मानना वो धोखा है जो अल्फाज में हम खुद को भी दे रहे हैं। जब इस मानने में हकीकत होगी कि मैं अल्लाह के हजूर रूबरू होऊंगा, आप क्या राय कायम करते हैं मेरे अल्फाज पर, मुझे इससे कोई गरज नहीं। इसलिए जो कुछ बोल रहा हूं, जो कुछ अर्ज कर रहा हूं, दीन के नाम पर बोल रहा हूं, खाने खुदा में बोल रहा हूं, मिंबर रसूल से बोल रहा हूं, कोई कह देगा बड़ी कलाम था, बड़ी तकरीर थी, कोई इतराज कर देगा, जिसने कहा बड़ी बात थी मेरे कौन सी चीज संवर के, जिसने बड़ा शदीद इतराज कर दिया मेरा कौन सा हिस्सा उतर गया। लेकिन अगर मेरा ये कलाम रोजे माशर तराजू पर हो और अल्लाह के रूबरू खड़ा हूं और वो जात जो दिलों के हाल जानती है, वो जात जिसके रूबरू अजाब वजूद के खुद शहादत देंगे, तो मुझे क्या फर्क पड़ता है आप मेरी कलाम पर क्या राय के। मेरे लिए अव्वलियत आपकी रजा नहीं होगी, मेरे लिए अव्वलियत रजाए बारी ताला होगी। और जब मैं अल्लाह की रजा को चलूंगा तो आप तक बात का पहुंचाना मुझे दर्द देगा कि कोई गलती ना हो। सबसे पहले अपनी जवाबदेही का, फिर यह भी दर्द होगा ये अल्लाह की मखलूक है, मैं इन्हें कहीं गलती में ना डाल दूं। अल्लाह को अपनी मखलूक बड़ी प्यारी है, तो बाम मोहब्बत जो है उसका भी इनसार मजबूत ईमान पर है। अगर यहां का कलाम किसी की रजा का होगा तो हर इंसान की मर्जी और मंशा अपनी है। अगर 10 को पसंद आएगा तो हो नहीं सकता कि 10, 12 या 15 को ना पसंद ना आए। वो नुक्ता इतफाक इतहाद और हक है जो मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया है। वो हिस्से हैं जो अल्लाह ने हमें तालीम फरमाए हैं, वो हक है जिससे लेकर उसके हजूर सुरखरू होंगे। अल्लाह करीम हमें दीन हक के समझने उस पर अमल की तौफीक अता फरमाए। अल्लाह करीम हमें हमारी कमियां और हमारी पेश माफ फरमाए। हमारा वक्त भी पूरा हुआ चाहता है, अल्लाह करीम खैर फरमाए हमारी ये गुजारशात। अल्लाह करीम हमें इख्तियार करने की तौफीक अता फरमाए। वा आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।